परमेश्वर र प्रभु येशू ख्रीष्टका दास याकुबबाट छरपस्त भएका बारकुलाई अभिवादन। मेरा भाइहरू, तिमीहरूले अनेकौं किसिमका संकटहरूको अनुभव गर्दा त्यसलाई पूर्ण रूपमा आनन्द सम्झ। तिमीहरू जान्दछौ कि तिमीहरूको विश्वासको जाँचले धैर्य उत्पन्न गराउँदछ। तर यदि तिमीहरू मध्ये कसैलाई बुद्धिको खाँचो छ भने माग्ने जति सबैलाई उद्धारता साथ नहप्काइकन दिनुहुने परमेश्वरसँग उसले मागोस् र उहाँले उसलाई त्यो दिनुहुनेछ। तर उसले शङ्का नगरी विश्वास साथ मागोस्, किनभने शङ्का गर्ने चाहिँ बतासले हत्याउने र यताउता पल्टाउने समुद्रको छाल जस्तो हुन्छ। त्यस्तो व्यक्तिले प्रभुबाट कुनै पनि कुरा पाउनेछु भनी नसोचोस्। त्यस्तो व्यक्ति दोहोरो मनको हुन्छ र आफ्ना सबै चालमा ऊ अस्थिर हुन्छ। गरिब भाइले आफ्नो उच्च अवस्थामा गर्व गरोस्, त्यसै गरी धनी मानिसले आफ्नो दीन अवस्थामा गर्व गरोस्, किनभने धनी मानिस घाँसको फूल झैं ओइलाएर जानेछ। प्रचण्ड ताप सहित सूर्य उदाउँछ र घाँसलाई ओइलाइदिन्छ, फूल झर्छ र त्यसको सौन्दर्य नष्ट हुन्छ। त्यसै गरी धनी मानिस आफ्नो कारोबारको बीचमै बिलाएर जानेछ। त्यो मानिस धन्यको हो जो परीक्षामा स्थिर रहन्छ, किनभने परीक्षामा सफलता प्राप्त गरिसकेपछि उसले जीवनको मुकुट पाउनेछ जुन परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति प्रतिज्ञा गरिएको छ। परीक्षामा पर्दा यो परीक्षा परमेश्वरबाट आएको हो भनी कसैले पनि नभनोस्, किनभने दुष्टताबाट परमेश्वरको परीक्षा हुन सक्दैन र उहाँ आफैले पनि कसैको परीक्षा गर्नुहुन्न। तर हरेक व्यक्ति आफ्नै खराब अभिलाषाद्वारा भकाउ र प्रलोभनमा परि परीक्षामा पर्दछ। खराब अभिलाषाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ अनि पाप पूर्ण रूपमा बढेपछि त्यसले मृत्यु ल्याउँछ। मेरा प्रिय भाइहरू, धोकामा नपर। हरेक असल वरदान र हरेक सिद्ध वरदान माथिबाटको हो। यो ज्योतिका पिताबाट आउँछ। उहाँ बदलिरहने छा जस्तो बदलिनुहुन्न।
उहाँले सृष्टि गर्नुभएका सबै कुराहरूमध्ये हामी पहिलो फल चाहिँ हुन सकौँ भनेर परमेश्वरले आफ्नो इच्छाले सत्यको वचनद्वारा हामीलाई जीवन दिनलाई चुन्नुभयो।
यसकारण तिमीहरूको जीवनमा भएका सबै फोहोर कुरा र समस्त दुष्टतालाई मिल्काइदेऊ। तिमीहरूमा रोपिएको वचनलाई विनम्रतामा धारण गर जसले तिमीहरूका प्राणलाई बचाउन सक्छ। आफैलाई धोका दिने गरी वचन सुन्ने मात्र होइन तर पालन पनि गर, किनकि यदि कसैले वचन सुन्ने मात्र गर्छ तर पालन गर्दैन भने ऊ ऐनामा आफ्नो स्वाभाविक अनुहार हेर्ने मानिस जस्तै हो। उसले आफैलाई हेर्छ र गइहाल्छ र आफू कस्तो थियो भन्ने कुरा तुरुन्तै बिर्सिहाल्छ। तर स्वतन्त्रता दिने सिद्ध व्यवस्थालाई राम्ररी हेर्ने र त्यसलाई सुनेर नबिर्सिकन त्यसैमा लागिरहने र त्यही अनुसार काम गर्ने मानिसले आफूले गरेको कामहरूमा परमेश्वरबाट आशिष पाउँछ। यदि कसैले आफैलाई धार्मिक ठान्दछ तर आफ्नो जिब्रोलाई नियन्त्रण गर्दैन भने उसले आफ्नो हृदयलाई धोका दिन्छ र उसको धर्म व्यर्थको हुन्छ। परमेश्वर र पिताको सामु पवित्र र निष्कलङ्क धर्म यही हो, अनाथ र विधवाहरूको कष्टमा तिनीहरूको हेरचाह गर्नु अनि आफैलाई संसारबाट दोषरहित राख्नु। मेरा भाइहरू हो, तिमीहरूले महिमाका प्रभु हाम्रा प्रभु येशू ख्रीष्टमा विश्वास गरेका कारण कोही मानिसहरूप्रति पक्षपात नगर। यदि कोही मानिस तिमीहरूको सभामा सुनका उठीहरू र राम्रा राम्रा लुगा लगाएर प्रवेश गर्यो र त्यहाँ एउटा गरिब मानिस पनि फोहोर पहिरनमा आयो भने तिमीहरूले त्यस राम्रा राम्रा लुगा लगाएको मानिसतर्फ हेर्छौ र कृपया यहाँ यस राम्रो स्थानमा बस्नुहोस् भनेर भन्छौ। तर त्यस गरिब मानिसलाई त यहीँ उभि र मेरो पाउने र बस भनेर भन्छौ भने के तिमीहरूले आफै बीच भेदभाव देखाएर तिमीहरू दुष्ट विचारहरू भएका न्यायकर्ताहरू बनेनौ र? मेरा प्रिय भाइहरू, सुन कि परमेश्वरले संसारका गरिबहरूलाई विश्वासमा धनी हुनको निम्ति र उहाँलाई प्रेम गर्नेहरूलाई उहाँले प्रतिज्ञा गर्नुभएको राज्यको उत्तराधिकारीहरू हुनको निम्ति चुन्नुभएको होइन र? तर तिमीहरूले गरिबहरूलाई अनादर गरेका छौ। के तिमीहरूमाथि दमन गर्ने धनीहरू नै होइनन् र? अनि तिमीहरूलाई अदालतमा तानेर लैजाने तिनीहरू नै होइनन् र? यदि तिमीहरूले आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर भन्ने धर्मशास्त्रको राजकीय व्यवस्थालाई पूरा गर्दछौ भने तिमीहरूले असलै गर्दछौ, किनकि कसैले सम्पूर्ण व्यवस्था पालन गरेर एउटै कुरामा मात्र चुक्छ भने त्यो सम्पूर्ण व्यवस्था भङ्ग गरेको दोषी ठहरिन्छ। किनभने जसले व्यभिचार नगर भनेर भन्नुभयो उहाँले हत्या नगर पनि भन्नुभयो। यदि तिमीहरूले व्यभिचार गर्दैनौ तर हत्या गर्छौ भने तिमीहरूले व्यवस्था भङ्ग गर्छौ, किनकि अरूमाथि कृपा नगर्नेहरूको न्याय कृपा बिना नै हुन्छ, कृपा न्यायमाथि विजय हुन्छ। मेरा भाइहरू हो, यदि कोही मानिसले उसित विश्वास छ भनी भन्दछ तर उसले कुनै काम गर्दैन भने त्यसबाट के लाभ? के त्यस विश्वासले उसलाई बचाउन सक्छ र? यदि कोही भाइ वा बहिनीको पहिरन राम्रो छैन र उसको निम्ति दैनिक भोजनको अभाव छ र उसलाई तिमीहरूमध्ये कसैले शान्तिसँग जाऊ न्यानो गरी बस र पेटभरि खाऊ भनेर भन्छौ तर त्यसको शरीरलाई आवश्यक पर्ने कुराहरू चाहिँ दिँदैनौ भने त्यसबाट के लाभ हुन्छ र? यसै गरी विश्वास पनि काममा देखिँदैन भने त्यो विश्वास मरेतुल्य हुन्छ। तर पनि कसैले यसो भन्ला, तिमीसँग विश्वास छ र मसँग कामहरू छन्, काम बिनाको तिम्रो विश्वास मलाई देखाऊ र मैले मेरा कामहरूद्वारा आफ्नो विश्वास तिमीलाई देखाउनेछु। परमेश्वर एउटै हुनुहुन्छ भनेर तिमीहरू विश्वास गर्दछौ, तिमीहरूले यो असल गर्दछौ, तर भूतात्माहरूले पनि विश्वास गर्दछन् र तिनीहरू थरथर काम्छन्। मूर्ख मानिस, काम बिनाको विश्वास व्यर्थ हुन्छ भन्ने कुराको प्रमाण तिमी चाहन्छौ? हाम्रा पुर्खा अब्राहमले वेदीमा आफ्ना पुत्र इसाहकलाई अर्पण गर्दा के उनी कामद्वारा नै धर्मी ठहरिएका थिएनन् र? तिमीहरू देख्दछौ कि उनका कामहरूसँगै विश्वासले कार्य गर्यो र कामहरूद्वारा नै उनको विश्वास पूर्ण भयो। धर्मशास्त्रको यस्तो भन्ने वचन पूरा भयो, अब्राहमले परमेश्वरमा विश्वास गरे र यो उनको निम्ति धार्मिकता गनियो र उनी परमेश्वरको मित्र कहलिए। तिमीहरू देख्दछौ कि कामद्वारा मानिस धर्मी ठहरिँदो रहेछ, विश्वासद्वारा मात्र होइन। त्यसै गरी राहब वेश्याले पनि जासुसहरूलाई स्वागत गरेर अर्कै बाटोबाट पठाइदिँदा के तिनी कामद्वारा नै धर्मी ठहरिएकी थिइनन् र? जसरी आत्मादेखि अलग हुँदा शरीर मर्दछ, त्यसै गरी कामदेखि अलग हुँदा विश्वास पनि मर्दछ। मेरा भाइहरू हो, तिमीहरूमध्ये धेरैजना शिक्षक बन्नु हुँदैन, किनकि तिमीहरू जान्दछौ कि हामी शिक्षा दिनेहरूको अझ धेरै कडा इन्साफ हुनेछ, किनकि हामी सबै धेरै किसिमले ठेस खान्छौँ। यदि कोही आफूले बोलेको वचनमा ठेस खाँदैन भने त्यो सिद्ध मानिस हुन्छ र त्यसले आफ्नो सारा शरीरलाई नै नियन्त्रण गर्न सक्छ। हाम्रो आज्ञा मानोस् भनेर हामीले घोडाको मुखमा लगाम लगायौँ भने हामीले त्यसको सारा शरीरलाई नै नियन्त्रण गर्न सक्छौँ। पानी जहाजहरूलाई हेर, ती धेरै ठुला हुन्छन् र तेज बतासले चलाइन्छन्, तर पनि तिनलाई एउटा धेरै सानो पतवारद्वारा जहाज चालकले जता लैजान चाहन्छ त्यतै लैजान्छ। त्यसै गरी जिब्रो पनि शरीरको एउटा सानो अङ्ग हो, तरै पनि त्यसले ठुला कुराहरूको सेखी गर्दछ। हेर, एउटा सानो आगोको झिल्काले कसरी ठूलो जङ्गलमा डढेलो लगाउँछ। जिब्रो पनि आगो नै हो। हाम्रा शरीरका अङ्गहरूमध्ये यो अधर्मको दुनियाँ नै हो, यसले सम्पूर्ण शरीरलाई अशुद्ध तुल्याउँछ र जीवनको मार्गमा आगो लगाइदिन्छ र त्यो आफै नरकको आगोलमा सल्किहाल्छ। किनकि हरेक किसिमका जङ्गली जनावर, चराचुरुङ्गी, घर्षणी जन्तु र समुद्रमा भएका प्राणीलाई बसमा राख्न सकिन्छ र मानिसद्वारा नै बसमा राखिएको छ। यही जिब्रोले हामी हाम्रा प्रभु र पिताको प्रशंसा गर्छौँ र यसैले हामी परमेश्वरको स्वरूपमा बनाइएका मानिसहरूलाई सराप्छौँ र एउटै मुखबाट आशिष र श्राप निक्लन्छन्। मेरा भाइहरू हो, यस्ता कुराहरू हुनु हुँदैन। के पानीको एउटै मुहानबाट मिठो र तितो पानी निस्कन्छ र? मेरा भाइहरू हो, के अन्जिरको बोटले जैतुन फलाउँदछ र, वा दागको बोटले अन्जिर फलाउँदछ? न त नुनिलो पानीको मुहानबाट मिठो पानी निकाल्न सकिन्छ। तिमीहरूको माझमा बुद्धिमान र समझदार को छ? त्यस व्यक्तिले बुद्धिको नम्रतामा एउटा असल जीवन जिएर आफ्ना कामहरू देखाओस्। तर यदि तिमीहरूको हृदयमा तितो इश्रया वा स्वार्थपूर्ण अभिलाषा छ भने सत्यको विरुद्धमा सेखी नगर र झुटो नबोल। यो स्वर्गबाट आउने बुद्धि होइन, तर यो त सांसारिक, अनात्मिक र सैतानिक हो। किनकि जहाँ इच्छा र स्वार्थपूर्ण अभिलाषा हुन्छ त्यहाँ गोलमाल र हरेक किसिमको दुष्ट काम हुन्छ। स्वर्गबाट आउने बुद्धि चाहिँ सर्वप्रथम शुद्ध हुन्छ, त्यसपछि शान्तिप्रिय, कोमल, सौहार्दपूर्ण, कृपा र असल फलले पूर्ण, पक्षपात रहित र निष्कपट हुन्छ। शान्ति स्थापना गर्नेहरूले शान्तिमा छरेका बिउबाट धार्मिकताको फसल पटुल्छन्। तिमीहरू इच्छा गर्दछौ र तिमीहरूसँग हुँदैन, त्यसैले तिमीहरू हत्या गर्दछौ। तिमीहरू लालच गर्दछौ तर तिमीहरूको चाहेका कुरा प्राप्त गर्न सक्दैनौ, त्यसैले तिमीहरू लड्दछौ र झगडा गर्दछौ। तिमीहरूसँग छैन किनभने तिमीहरू माग्दैनौ। तिमी व्यभिचारीहरू हो, संसारसितको मित्रता परमेश्वरसितको शत्रुता हो भनी के तिमीहरूलाई थाहा छैन? त्यसकारण जसले संसारको मित्र हुने इच्छा गर्दछ उसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ, तर परमेश्वरले अझ बढी अनुग्रह दिनुहुन्छ। यसै कारण धर्मशास्त्रले भन्दछ, परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ। त्यसकारण परमेश्वरमा आफैलाई समर्पण गर, शैतानको विरोध गर र त्यो तिमीहरूबाट भाग्नेछ। दुखी हौ, विलाप गर र रो, तिमीहरूको हाँसो शोकमा र तिमीहरूको आनन्द उदासीनतामा परिणत होस्। प्रभुको सामु तिमीहरू आफैलाई विनम्र तुल्याओ र उहाँले तिमीहरूलाई उच्च पार्नुहुनेछ। भाइहरू हो, एकअर्काको विरुद्धमा नबोल। कुनै एकजना भाइको विरुद्धमा बोल्ने वा आफ्नो भाइको न्याय गर्ने व्यक्तिले व्यवस्थाको विरुद्धमा बोल्दछ र व्यवस्थाको न्याय गर्दछ। यदि तिमीहरू व्यवस्थाको न्याय गर्दछौ भने तिमीहरू व्यवस्थालाई पालन गर्नेहरू हुँदैनौ, तर व्यवस्थाको न्यायकर्ता पो हुन्छौ। व्यवस्था दिने र न्यायकर्ता एकजना मात्र हुनुहुन्छ, उहाँले मात्र बचाउन र नाश गर्न सक्नुहुन्छ। आफ्नो छिमेकीको इन्साफ गर्ने तिमी को हो? अब सुन, तिमीहरू जसले आज वा भोलि हामी सहरभित्र प्रवेश गर्नेछौ र त्यहाँ एक वर्ष बिताउनेछौ र व्यापार गरेर पैसा कमाउनेछौ भनेर भन्छौ, भोलि के हुनेछ र तिम्रो जीवन कस्तो हुनेछ भन्ने कुरा कसलाई थाहा छ? किनकि तिमीहरू त केही बेरको निम्ति देखा पर्ने र त्यसपछि हराइहाल्ने तुवालो जस्ता छौ। यसको चाँटो तिमीहरूले यस्तो भन्नुपर्ने हो, प्रभुको इच्छा भयो भने हामी जिउनेछौँ र यो वा त्यो गर्नेछौँ, तर अहिले तिमीहरू आफ्ना योजनाहरूमा खुब सेकी गर्दछौ। यस्तो सबै सेकी खराब हो, यसकारण जसले भलाइ गर्न जानेर पनि भलाइ गर्दैन त्यसले पाप गर्छ। अब आओ, तिमीहरू जो धनी छौ तिमीहरूमा आउन लागेका कष्टहरूको कारण रो र विलाप गर। तिमीहरूका धन सडेको छ र तिमीहरूका पोसाकहरू किराले खाएका छन्। तिमीहरूका सुन र चाँदीमा कस लागेको छ र त्यो कस तिमीहरूको विरुद्ध साक्षी हुनेछ। त्यसले तिमीहरूका शरीरलाई आगोले झैं भस्म गर्नेछ। तिमीहरूले आफ्ना धन सम्पत्तिलाई अन्तिम दिनहरूका निम्ति थुपारिराखेका छौ। हेर, तिमीहरूका खेतहरूमा कटनी गर्ने खेतालाहरूलाई ठगेर तिमीहरूले नदिएको तिनीहरूको ज्याला तिमीहरूको विरुद्धमा कराइरहेको छ। ती खेतालाहरूको चित्कार सेनाहरूका परमप्रभुका कानसम्म पुगेको छ। तिमीहरू पृथ्वीमा सुख विलासमा बसेका छौ र आफैलाई तृप्त पारेका छौ। तिमीहरूले आफैलाई काटी मारिने दिनको निम्ति हस्तपुष्ट पारेका छौ। तिमीहरूले धर्मीजनलाई दोष लगाएका छौ र हत्या गरेका छौ, त्यसले तिमीहरूको विरोध गर्दैन। भाइहरू, तिमीहरूको इन्साफ नहोस् भनेर एकअर्काको विरुद्धमा गनगन नगर। हेर, न्यायकर्ता ढोकैमा उभिरहनु भएको छ। भाइहरू हो, प्रभुको नाउँमा बोल्ने अगमवक्ताहरूको कष्ट र धैर्यबाट एउटा उदाहरण ल्याऊ। हेर, धैर्य धारण गर्नेहरूलाई हामी धन्यका मान्छौ। तिमीहरूले अय्युबको धैर्यको बारेमा सुनेका छौ र प्रभु कति धेरै दयालु र कृपालु हुनुहुन्छ भन्ने विषयमा प्रभुको उद्देश्य तिमीहरूलाई थाहा छ। यी सबै कुराभन्दा मुख्य, मेरा भाइहरू हो, स्वर्गको वा पृथ्वीको वा कुनै पनि कुराको नाउँमा शपथ नखाओ, तर तिमीहरू इन्साफमा नपर्नको निम्ति तिमीहरूको होको अर्थ चाहिँ हो र होइनको अर्थ चाहिँ होइन नै होस्। के तिमीहरूका माझमा कोही बिरामी छ? उसले मण्डलीका एल्डरहरूलाई बोलाओस् अनि उनीहरूले प्रभुको नाउँमा उसलाई तेलले अभिषेक गरेर उसको लागि प्रार्थना गरिदिउन्। विश्वासको प्रार्थनाले त्यस बिरामी मानिसलाई बचाइनेछ र प्रभुले उसलाई निको पार्नुहुनेछ। यदि उसले पाप गरेको छ भने परमेश्वरले उसलाई क्षमा गर्नुहुनेछ। त्यसकारण एक अर्कामा आफ्ना पापहरू मानिलेऊ र एक अर्काका निम्ति प्रार्थना गर, ताकि तिमीहरू निको हुन सक्नेछौ। धर्मी मानिसको प्रभावशाली प्रार्थना धेरै शक्तिशाली हुन्छ। एलिया पनि हामी जस्तै स्वभावका मानिस थिए। पानी नपरोस् भनी उनले उत्सुकतापूर्वक प्रार्थना गरे र देशमा 3 वर्ष र 6 महिनासम्म पानी परेन। अनि एलियाले फेरि प्रार्थना गरे, आकाशले वर्षा दियो र भूमिले अन्न उब्जायो।